Mubarak for you, it's my prayer. May you keep ascending success. Say, Mubarak for you, it's my prayer. May you keep ascending success. Say.
الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله اللہ پاک کے سب سے آخری نبی محمد عربی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جس نے مجھ پر ایک بار درود پڑھا اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے، اس کے 10 گناہوں کو معاف فرماتا ہے اور اس کے 10 درجات بلند فرماتا ہے۔ درود پاک پڑھیں صلی اللہ علیہ نبی الامی وآلہ صلی اللہ علیہ وسلم صلاة و السلام علیک یا سیدی یا رسول اللہ۔ سرگودا میں کیڈٹ کالج میں مجھے میلاد پاک جہاں ہم نے نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کا 1500واں جشن ولادت برتھ ڈے منایا ہے، تو وہیں الحمدللہ اس وقت سرکار دو جہاں صلی اللہ علیہ وسلم کی سیرت پر کچھ بیان کرنے کی میں کوشش کروں گا۔ میں لے چلتا ہوں 17 رمضان 2 سینے ہجری، یعنی رمضان کی 17 تاریخ تھی ہجری، یعنی رسول اکرم صلی اللہ تعالی علیہ وسلم نے جب اعلان نبوت فرمایا، 40 سال کی ایج تھی آپ کی، 40 ایئر آپ کی ایج تھی جب آپ نے اعلان نبوت فرمایا، اور اس کے بعد آپ نے مکہ پاک میں اپنی زندگی کا وہ وقت بھی گزارا جس میں آپ پر کافی ظلم و ستم ہوئے، کافی ستایا گیا، اور رسول اکرم صلی اللہ علیہ وسلم کی عمر مبارک تقریباً 53 سال کی تھی، تو آپ نے وہاں سے مدینہ منورہ ہجرت کی، اس کو ہجرت کہتے ہیں، تو آپ نے وہاں ہجرت کی۔ اللہ پاک کا حکم تھا کہ آقا صلی اللہ علیہ وسلم مدینہ پاک ہجرت فرمائیں، صحابہ کرام نے بھی ہجرت کی، پہلے حبشہ کی طرف ہجرت ہوئی، حبشہ ایتھوپیا جسے آپ آج کہتے ہیں اسے حبشہ کہا جاتا تھا، وہاں سے پھر صحابہ کرام نے بھی ہجرت کی اور وہیں سے کئی صحابہ کرام مدینہ منورہ پہنچے، مدینہ پاک، اور نبی پاک صلی اللہ علیہ وسلم بھی مدینہ پاک ہجرت فرما گئے۔ وہاں سے ہجری سال کو لیا جاتا ہے، یعنی اسلامی کیلنڈر جو ہوتا ہے وہ ہجری سن سے چلتا ہے، ہجری سال سے چلتا ہے، جیسے ہم جنوری فروری مارچ اپریل کو لے کر چلتے ہیں، 2025 جیسے ہم ڈسکس کرتے ہیں، تو ہجری سال یعنی اسلامی کیلنڈر کے حساب سے 1447 ہے، یہ 1447 ہے، اور اس کو جاری کیا سیدہ عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے اپنی خلافت کے وقت میں، کہ ایک اسلامی کیلنڈر کو انٹروڈیوس کروایا گیا۔ مہینے تو پہلے سے چل رہے تھے، ربیع الاول، ربیع الثانی، جمادی الاول، جمادی الثانی، رجب، شعبان، رمضان، یہ سارے مہینے تو چل ہی رہے تھے، لیکن ایک ڈیٹ کا جو اسٹارٹ ہوا ہجری سن اس کو کہتے ہیں، تو وہ حضرت سیدنا عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے اس کو اسٹارٹ لیا۔ اچھا، اب جب ہجرت ہو گئی، مدینہ پاک میں ہجرت ہو گئی، تو اس اب دو ہجری کا مطلب ہوتا ہے ہجرت ہونے کے 2 سال جب پورے ہوئے، تو ہجرت کا پہلا سال، ہجرت کا دوسرا سال، اب یہ سن ہجری کہلاتا ہے نا، ہم جو 1447 یا سن ہجری کہلاتا ہے، تو نبی پاک صلی اللہ علیہ وسلم نے جب مدینہ پاک ہجرت فرمائی تو اس کو 1447 ایئر کو اس کو ہم دیکھتے ہیں، تو 1447 ایئر وہ ہو گئے، 53 ایئر مکہ پاک کے ہو گئے، تو ٹوٹل کتنے ہو گئے، 1500 ہو گئے نا، تو یوں 1500واں جشن ولادت یوں لیا جائے گا، ٹھیک ہے نا۔ اب جب دوسری ہجرت کے جب دوسرا سال تھا، سیکنڈ ایئر کو جب ہم بات کرتے ہیں، تو اس وقت ایک جنگ ہوئی، غزوہ ہوا کفار کے ساتھ، اور اس کو کہتے ہیں بدر، غزوہ بدر کے طور پر اس کو یاد کیا جاتا ہے، اور اس میں مسلمانوں کی تقریباً مور اور لیس جو تعداد بتائی جاتی ہے، جو فیگر ہمیں کوٹ کیا گیا ہے، وہ 313 تھا، جسٹ 313 13 اور سامنے جو کفار تھے غیر مسلم تھے دشمن تھے اسلام کے ان کی تعداد جو بتائی جاتی ہے وہ 1000 اور وہ بھی انتہائی کہتے ہیں وہ ساز و سامان جس کو کہتے ہیں کہ وہ اکوپمنٹ کے ساتھ وہ پورے کے پورے وہاں پر فل فلیش تیاری کے ساتھ وہ آئے تھے مسلمانوں کو مٹا دیں گے معاذ اللہ مگر ہوتا وہی ہے جو اللہ کو منظور ہوتا ہے اور اس میں بڑی زبردست یہ جنگ ہوئی غزوہ ہوا اس کو غزوہ کہتے ہیں غزوات آپ کو پڑھائے جاتے ہوں گے اور اس میں اللہ پاک نے 5000 فرشتوں کے ذریعے مسلمانوں کی مدد فرمائی یا 5000 قوموں پہ باری باری ٹوٹل 5000 فرشتے اللہ پاک نے نازل کیے مسلمانوں کی صحابہ کرام کی مدد ہوئی اور مسلمانوں کو اللہ پاک نے بڑی کامیابی عطا فرمائی یہ ایک تھوڑا سا بیک گراؤنڈ میں نے آپ کو بیان کیا غزوہ بدر کا اس میں ایک بڑا انٹرسٹنگ واقعہ ہوا واقعہ یہ ہوا کہ اب چونکہ اسلام ڈسپلن سکھاتا ہے اسلام و دین ہمیں ڈسپلن سکھاتا ہے جیسے آپ کیڈٹ کالج کے اندر ہیں تو آپ کو سب سے زیادہ جس چیز کا عادی بنایا جاتا ہے آپ کو بہت زیادہ جس چیز کی زیادہ پریکٹس کرائی جاتی ہے اس کو ڈسپلن کہتے ہیں نو ڈسپلن نو لائف اگر ڈسپلن نہیں ہے تو کوئی زندگی نہیں ہے زندگی ڈسپلن کے ساتھ چلتی ہے اور ہمارا دین ہمارا اسلام اور رسول اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم کی مبارک تعلیمات سے بہتر ڈسپلن ہمیں کہیں بھی نہیں ملتا اب رسول اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم غزوہ بدر میں آپ تشریف فرمائیں آپ صحابہ کرام کی صفوں کو درست کریں آپ کی صفیں صحیح کی جاتی ہے نا اسٹریٹ لائن کی جاتی ہے اب رسول اکرم صلی اللہ علیہ وسلم اس وقت صفیں درست فرما رہے تھے کہ کسی کا بھی سینہ پیٹ بدن آگے نہ ہو جسٹ اسٹریٹ کھڑا ہونا تھا اب یہ وہاں کا ایک انداز تھا نبی پاک صلی اللہ علیہ وسلم کے ہاتھ میں ایک اسٹیک تھی چھڑی اس کو کہتے ہیں چھڑی مبارک اور آپ اس سے صفے درست فرماتے تھے سینہ اندر کرو بسا کے تو پیٹ اندر کرو اسٹریٹ لائن ہو جائے جیسے ہم نمازوں میں صفے درست کرتے ہیں اچھا اب اس میں ایک صحابی ہے جن کا نام تھا حضرت سواد انصاری رضی اللہ تعالی عنہ ان کا پیٹ باہر تھا جب وہ صفے کھڑے تھے تو ان کا پیٹ باہر تھا رسول اکرم صلی اللہ علیہ وسلم نے اپنی چھڑی سے اسٹک سے ان کے پیٹ کو یوں کیا اور اندر کیا کہ اپنا پیٹ اندر کرو صفے سیدھی کریں اب جب یہ ہوا تو انہوں نے رسول پاک کی بارگاہ میں آ کر عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم آپ نے چھڑی سے میرے پیٹ کو جو مارا تو مجھے تکلیف ہوئی ہے مجھے بدلہ چاہیے Can you imagine کہ اس وقت جبکہ جنگ ہے سامنے دشمن جان لینے پر ہے رسول اکرم صلی اللہ علیہ وسلم ڈسپلن کے طور پر صفے درست فرما رہے ہیں اور ایسے میں ایک صحابی آ کر کہتے ہیں کہ یا رسول اللہ صلی اللہ علیہ وسلم مجھے تکلیف ہوئی ہے آپ کی چھڑی سے مجھے بدلہ لینا ہے آپ غور کریں ایسے موقع پر کیا ہوتا ویسے بولے کوئی ہمارے یہاں تو کوئی کون بولے گا مگر رسول اکرم صلی اللہ تعالی علیہ وسلم کی شان دیکھیے آپ کی برداشت دیکھیے آپ کا حلم دیکھیے آپ کی بردباری دیکھیے آپ کا مقام و مرتبہ دیکھیے کہ پیارے آقا صلی اللہ علیہ وسلم نے اپنے پیٹ سے کپڑا ہٹا دیا اور فرمایا آؤ اسے بدلہ لے لو اور وہ تھے صحابی صحابی ہوتا عاشق رسول ان کو اصل بدلہ نہیں لینا تھا وہ آگے بڑھے اور آگے بڑھ کر سرکار کے شکم اقدس یعنی پیٹ مبارک کو چوم لیا اور چوم کر آقا صلی اللہ علیہ وسلم سے گلے ملنے لگے یعنی بہت زیادہ انہوں نے محبت کا اظہار کیا اب الگ الگ یہاں پر کچھ الفاظ ملتے ہیں کہ یہ کون سا موقع تھا یہ سب کچھ کرنے کا مگر صحابی کے جذبات یہ تھے کہ میں جنگ کے لیے جا رہا ہوں نہ جانے واپس آؤں گا کہ نہیں آؤں گا شہادت مطلوب و مقصود مومن نہ مال غنیمت نہ کشور کشائی 1445 سال 1445 ایئر اولڈ اسٹوری میں آپ کے ساتھ شیئر کر رہا ہوں آج اسٹوری ہمارے پاس موجود ہے ہمیں بیان کی ہم بیان کرتے ہیں سن رہے ہیں تو ایسا کچھ واقعہ ہوا ایسا کچھ کام ہوا تو بیان ہو رہا ہے نا یاد رکھیے اسلام ڈسپلن سکھاتا ہے اسلام نظم سکھاتا ہے اور یہ سب سے بیسٹ بات جو میں آج آپ کو بیان کرنے کے لیے جا رہا ہوں اور یہ صف درست کرنا, جیسے یہ صف کی درستی کی میں نے بات کی, تو جس طرح کے موقع پہ صفے درست ہو, اور یہ صفے درست ہونا یہ خود ایک ڈسپلن کی بات ہے. جب آپ مسجد میں کھڑے ہوتے ہیں تو امام صاحب بار بار کہتے ہیں صفے درست کر لیجئے, صفے درست کر لیجئے, صفے درست کر لیجئے. یہاں تک ہم جنازے میں جاتے ہیں وہاں بھی صفے درست کروائی جاتی ہیں. آپ کے یہاں بھی مسجد میں صفے درست کروائی جاتی ہوگی. ایک صفے کھڑے, ایک شعر بڑا مشہور ہے, ایک ہی صفے کھڑے ہو گئے محمود ایاز, نہ کوئی بندہ رہا نہ کوئی بندہ نواز. تو صفوں کو درستی, یہ ہمارے اسلام و دین کی خوبصورت تعلیم بھی ہے. اگر جو اس میں حدیث بھی ہے, میں آپ کو حدیث بھی سناتا ہوں کہ رسول اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کیا کرتے تھے. یہ دیکھیے کہ حضرت سیدہ براء بن عازب سے روایت ہے, نبی پاک صلی اللہ علیہ وسلم صف کے ایک کنارے سے دوسرے کنارے تک جاتے اور فرماتے اور ہمارے شولڈرز کو, ہمارے کندھوں کو یا سینے پر ہاتھ پھیرتے فرماتے مختلف کھڑے نہ ہو, ادھر ادھر کھڑے نہ ہو, آگے پیچھے کھڑے نہ ہو, کہ تمہارے دل مختلف ہو جائیں گے, تمہارے دل بدل جائیں گے. یہاں سے ہمیں صفوں کی درستی اور اس ڈسپلن کا پتہ چلتا ہے کہ آقا صلی اللہ تعالیٰ علیہ وسلم کس قدر اپنے صحابہ کرام کو صفوں کی درستی اور ڈسپلن کا درس دیا کرتے تھے. کیونکہ ہمارے یہاں بھی کئی موقع پر یہ کیا جاتا ہے, آدھی آپ یہاں آئے تو آپ کو باقاعدہ ڈسپلن کے طور پر یہاں لایا گیا ہوگا, بٹھایا گیا ہوگا, بتایا گیا ہوگا. ہم جتنا ڈسپلن کو جو ڈی ٹو شریعہ جو ہمیں بیان کیا جاتا ہے, ہم جتنا ڈسپلن کو فالو کریں گے اسی قدر ہمارے لیے زندگی میں ترقی ہوگی. اب ڈسپلن کی بات میں جو آپ سے کر رہا ہوں, اب نماز کو دیکھیے. ڈسپلن میں وقت بھی آتا ہے. اگر کوئی وقت کا پابندی نہیں ہے, آپ کی کلاسز ہیں آپ لیٹ آئیں تو آپ کی کلاسز چلی جائیں گی, آپ کی کالج آپ لیٹ آئیں تو آپ کو کالج سے نکال دیا جائے گا. ڈسپلن اسلام کیسے سکھاتا ہے, ڈسپلن ہمارا دین کیسے سکھاتا ہے؟ نماز, قرآن کہتا ہے نماز وقت پر فرض کی گئی ہے. ہم پر وقت ہے, ابھی جیسے اس وقت 10:50 ہوئے ہیں, 10:50. کوئی کہے کہ میں بھی ظہر پڑھوں گا, کیا اس کی ظہر ہو جائے گی؟ نہیں ہوگی. صبح کا تو ٹائم ہے, دوپہر تو ہوئی نہیں ہے, میں یار فجر پڑھ لیتا ہوں, کیا فجر ہو جائے گی؟ نہیں ہوگی. فجر کا وقت چلا گیا, اب فجر نہیں پڑھ سکتے. ظہر کا وقت شروع نہیں ہوا, ہم ظہر نہیں پڑھ سکتے. پتہ چلا کہ یہ نماز بھی وقت کے اندر ہم پر فرض ہے, اور وقت پر ہوگی تبھی نماز ہوگی, اگر وقت پر نہیں ہوئی تو نماز ہی نہیں ہوگی. تو وقت کی پابندی کا درس ہمیں نماز دیتا ہے. جب ہم اسلام و دین کو پڑھتے ہیں, اللہ کے پیارے رسول صلی اللہ علیہ وسلم کی سیرت کو پڑھتے ہیں, وعدے کو پورا کرنے کے تعلق سے سرکار کی سیرت کو پڑھتے ہیں, تو ہمیں پتہ چلتا ہے کہ اسلام میں ڈسپلن, اصول, نظم اور جو ہم نے زبان کی کمٹمنٹ کیا, اس کی امپورٹنس کتنی زیادہ ہے. یہ ہمیں دین اور ہمارا اسلام سکھاتا ہے, اور ہمیں دین و اسلام سے یہ باتیں سیکھنے اور سمجھنے کی ضرورت ہے. تو نماز اس میں ہمارے لیے کیا ہے؟ وقت کی پابندی, کہ نماز ہم وقت پر پڑھتے. اسی طرح اگر آپ وقت کی پابندی, اور اس کو ہم کہتے ہیں ہر کام کے لیے ایک وقت ہے اور ہر وقت کے لیے کام ہے, ٹائم مینجمنٹ کو اگر کوئی ایک لائن میں بیان کرے, واٹ از دا ٹائم مینجمنٹ, تو یو کین سے کہ ہر کام کے لیے ایک وقت ہے اور ہر وقت کے لیے ایک کام ہے. اب اسلام و دین میں اس کی کہاں پر ہمیں پریکٹس کروائی جاتی ہے؟ اللہ پاک آپ کو حج کرائے, میرے سارے اسٹوڈنٹ کو اللہ پاک حج کرائے, میرے سارے ٹیچر اور جو بڑے بیٹے, اللہ پاک سب کو حج کرائے. حج مسلمانوں پر اگر استطاعت ہو زندگی میں ایک بار حج فرض ہو جاتا ہے, اگر استطاعت ہو تو, نہ ہو تو حج فرض نہیں ہوتا. اب حج پر اگر ہم جائیں گے تو ہر کام کے لیے ایک وقت ہے, ہر وقت کے لیے ایک کام ہے. مینا میں حاضری ایک وقت سے لے کر ایک وقت تک ہے, عرفات میں قیام حاضری ایک وقت سے, اگر اس سے پہلے گئے تو وقوف شروع نہیں ہوگا, اور اس سے پہلے نکل گئے تو ہمارا وہ اسٹے کرنے کی جو شریک ہمیں بیان کیا گیا تھا وہ پورا نہیں ہوگا. مزدلفہ میں ایک وقت ہے. اچھا ہم چلو حج اپنی جگہ پر ہے, ہم قربانی کرتے, بکرا عید تو آپ نے گھر میں منائی ہوگی, جانور بھی کٹوایا ہوگا, بکرا بھی ہاتھ میں لے کے گھمایا ہوگا آپ نے بھی, ٹھیک ہے. اب ہم بولے ہم قربانی کا جانور تو لیا ہے پہلی تاریخ کو ذوالحجہ کی, اب دو چار دن ہو گئے اس کو کاٹ لیں, نہیں کاٹ سکے, وقت نہیں ہوا ہے. اس کا وقت 10 ذوالحجہ کو ہوگا, جب آپ عید کی نماز پڑھتے, بکرا عید کی نماز. उसके बाद इसके काटने का आप सिलसिला करते हैं। इससे पहले कोई जानवर काट लेगा, वक्त शुरू होने से पहले जानवर काट लेगा तो उसकी वो कुर्बानी जो ये अल्लाह की राह में देना चाहता था वो कुर्बानी होगी नहीं, क्योंकि इसका वक्त शुरू नहीं हुआ। इस्लाम के आप उसूल देखेंगे, वक्त रोजा देख ले चले, रोजा वक्त है। अब वक्त खत्म हो गया सहरी का, आवले थोड़ा पानी रह गया था और थोड़ा सा पानी पी लो, तो जिस पर रोजा फर्ज है अगर वो रोजा का वक्त खत्म होने के बाद पानी पिएगा या कुछ भी खाएगा पिएगा तो उसका रोजा ही नहीं होगा। अभी ग़ुरूब आफ्ताब नहीं हुआ, अभी सनसेट नहीं हुआ, प्यास लगी थी, रोजा फर्ज भी था, उसने रोजा रखा था फर्ज रोजा, वो पानी पी लेगा सूरज ग़ुरूब होने से पहले तो उसका रोजा खत्म हो जाएगा, टूट जाएगा, तो रोजा होगा ही नहीं। पता चला रोजा रखने का भी एक वक्त है, रोजा खोलने का भी एक वक्त है, हज का भी पूरा एक वक्त है, नमाज का पूरा एक वक्त है। इस्लाम की बेसिक तालीमात जिसमें नमाज है, हज है, रोजा है, इसमें अल्लाह पाक हमें किस तरह वक्त का पाबंद बना रहा है और वक्त की इंपॉर्टेंस हमारी समझ में आ रही है कि अगर वक्त निकल गया तो वो इवेंट ही निकल जाएगा, वो काम ही निकल जाएगा, वो फर्ज अदा नहीं हो सकेगा जो हमारे ऊपर एक लाजिम किया गया है। तो यूं इस्लाम और दीन हमें वक्त का पाबंद बनाता है और रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की तालीमात हमें वक्त का पाबंद बनाती है, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की हदीसें हमें वक्त का पाबंद बनाती हैं। एक और टॉपिक, दिल में हमदर्दी का होना। जब आप क्लासेस के अंदर हैं, एक इंस्टीट्यूशन के अंदर है, अपने कैडेट कॉलेज के अंदर है, तो आप सब एक दूसरे के साथ उठते बैठते हैं, साथ खाते हैं, साथ पीते हैं, साथ सोते हैं, साथ रहते हैं, साथ आते हैं, साथ जाते हैं। एक दूसरे के साथ नरमी और हमदर्दी का होना, अगर हमदर्दी नहीं होगी तो आप एक दूसरे के खिलाफ काम करेंगे, आपस में मोहब्बत नहीं होगी तो आप एक दूसरे के खिलाफ काम करेंगे। इस्लाम और दीन की तालीम हमारे अंदर मोहब्बत पैदा करवाती है, हमारे अंदर नरमी पैदा कराती है। आप कहेंगे वो कैसे? ज़कात, ज़कात भी इस्लाम के अरकान तो आपने पढ़े होंगे ना, नमाज, रोजा, हज, ज़कात। ये ज़कात हमारे अंदर हमदर्दी पैदा कराती है, जो गरीब हैं, जो हाजतमंद हैं, मोहताज हैं, मिस्कीन हैं, जिनको ज़कात देनी चाहिए, जो ज़कात के मुस्तहिक हैं, उनके लिए हमदर्दी दिल में पैदा होती है कि आपके अल्लाह आपको माल दिया है और आप पर ज़कात फर्ज है तो आप उनके पास जाते हैं, उन्हें जाकर ज़कात देते हैं, उनकी मदद करते हैं, इनके दुखों में इनके साथ खड़े हो जाते हैं। आप देखिए इयादत, इयादत कहते हैं किसी मरीज की तबीयत पूछते जाते हैं ना, आप कैसे हैं, तबीयत ठीक है, इसको इयादत कहते हैं, ठीक है। अब इयादत करते हैं, ये भी इस्लाम का एक हमदर्दी का जज्बा दे रहा है, सवाब है इसके अंदर। किसी के इंतकाल हो जाता है उसको फोन करके ताजियत करते हैं, जी आपके, हालांकि उसके अजीज का इंतकाल हुआ, उसके वालिद का इंतकाल हुआ, उसकी अम्मी का इंतकाल हुआ, उसकी बहन का इंतकाल हुआ, हमारा तो कैसे रिश्तेदार ही इंतकाल कर गया, हम क्यों उसे ताजियत कर रहे हैं और हम क्यों उसको ये कह रहे हैं कि मुझे अफसोस हुआ, जबकि अफसोस हुआ हो। मगर जनरली हम कहते हैं यार वो आपके वालिद साहब के इंतकाल की खबर मिली, मुझे अफसोस हुआ, या यूं कह देते बड़ी अफसोसनाक खबर मिली, खबर तो अफसोसनाक है, आपको अफसोस हुआ या नहीं हुआ, मगर अब उसके साथ हमदर्दी के दो बोल बोलते हैं, जबकि आपका कोई रिश्तेदार नहीं गया, मगर एक मुसलमान दुनिया से गया है तो एक मुसलमान की दूसरे मुसलमान के साथ हमदर्दी, उसके साथ गमखारी, उसके दुख में काम आना, ये सब कुछ ये बात सिखाता है कि हम किसी की मौत मैयत पर उसे ताजियत करते हैं। ये इस्लाम और दीन की तालीमात हैं। अब हमारे अंदर हमारे आपस के जो मुसलमान होते हैं, हमारी आपस की मोहब्बतें इस्लाम पैदा करता है। अब आप एक साथ रहते मोहब्बत ही नहीं करेंगे तो कैसे होगा? या कल अगर आपने आगे जाकर अपनी सरहदों की हिफाजत करनी है, अपने मुल्क की हिफाजत करनी है, अहले वतन की हिफाजत करनी है, इस तरह किसी और चीज की हिफाजत करनी है जिसका सवाब है, यहां तक उसका सवाब है कि अगर उसका इंतकाल हो जाए तो अल्लाह पाक कयामत के दिन उसे शफात करने की इजाजत देता है कि शफात करे ऐसे शख्स को जो इस राह में शहीद हो जाते हैं। अल्लाह की बारगाह में इनका बड़ा मकाम और मर्तबा है, जो इस्लामी सरहदों की हिफाजत करते हैं, लोगों की हिफाजत करते हैं, पहरा देते हैं, अपने इस तरह की जो जिम्मेदारी पूरी करते हैं, हदीसों में इनके फजाइल लिखे हुए हैं, हदीसों में इनकी बरकतें लिखी हुई हैं, हदीसों में इनका अजर लिखा हुआ है। इसलिए ऐसा नहीं कि हमारे दुनियावी गुफ्तगू है, नहीं नहीं, इसके तो अजर व सवाब कितने लिखे हुए हैं। तो अब ये हमदर्दी, कौम के साथ हमदर्दी, अपने मुसलमान भाइयों के साथ हमदर्दी, ये इस्लाम और दीन हमारे अंदर पैदा करवाता है। और आप स्टूडेंट्स हैं, अभी आप अभी एजुकेशन कि इस वक्त ड्यूरेशन के अंदर गुजर रहे हैं। अगर ये चीज हमारे अंदर पैदा हो गई, इसका एक फायदा ये होगा कि हमारे अंदर जेलेसी नहीं आएगी। इस्लाम जेलेसी को पसंद नहीं करता। जेलेसी, ये आगे बढ़ गया, सर ने इसको इनाम दे दिया, सर ने इसको प्रमोशन दे दी, सर ने इसको आगे बढ़ा दिया, ये तो क्लास में यूं निकल जाता है, ये तो यूं आगे बढ़ जाता है, इसको तो ये इनाम मिल गया, इसको तो वो मिल गया, ये तो अच्छे नंबर लेके हो गया। अब हमें इसके बारे में जेलेसी पैदा होती है। जेलेसी, हसद को जेलेसी कहते हैं, और जेलेसी इस्लाम में प्रोहिबिटेड है। जेलेसी प्रोहिबिटेड इस्लाम, इस्लाम में इसकी इजाजत नहीं है, दीन में इसकी इजाजत नहीं है। हसद हराम है। किसी को नेमत मिली, उसको इज्जत मिली, इसको मकाम मर्तबा मिला, को इसको स्टेटस मिल गया, उसने कोई अच्छा मकाम हासिल कर लिया, तो हम उससे बच्चों जलेंगे नहीं, हम उससे नफरत नहीं करेंगे, बल्कि हम उसके लिए दुआ करेंगे, यार इसको और तरक्की दे, मुझे भी अता फरमा। तो इस्लाम की तालीमात पर अमल करेंगे तो हमारी जिंदगी में अंदर भी डिसिप्लिन आएगा, बाहर भी डिसिप्लिन आएगा, हमारी सोचों में भी डिसिप्लिन आएगा, हमारी तबीयतों में भी डिसिप्लिन पैदा होगा इंशाअल्लाह। तो ज़कात हमारे अंदर एहसास पैदा करवाता है, ज़कात हमारे अंदर हमदर्दी पैदा करवाती है, और एहसास होता है कि आप अपनी जान देकर भी किसी की जान बचा रहे हो, तो ये एहसास है। आप अपनी जान देकर सरहदों की हिफाजत करते हैं, इसकी एहसास है। आप अपनी जान देकर किसी की जान माल इज्जत आबरू की हिफाजत करते हैं, ये एहसास है। वरना तो लोग तो कहते हैं हमें क्या, मगर आप जिस इदारे में पढ़ते हैं और जो आपकी बेसिकली एक थॉट होती है, वहां पर एहसास की इंपॉर्टेंस है, फीलिंग, फीलिंग की बड़ी इंपॉर्टेंस होती है। अगर फीलिंग ना हो तो फिर तो सब खत्म हो जाएगा। तो इस्लाम की तालीमात को रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की तालीमात ये फीलिंग पैदा करवाती है, ये एहसास पैदा करवाती है। जिनका मिलाद पाक बनाते हैं, जिनकी सीरत और हम बयान सुनते हो, जिनकी सीरत और हम बयान करते हैं, तो ये चंद चीजें इस्लाम और दीन के ताल्लुक से, डिसिप्लिन के ताल्लुक से मैंने आपको बयान करने की कोशिश की। फिर आप यहाँ पढ़ने के लिए आए, एक सवाल हमेशा अपने आप से करते रहना चाहिए, मैं यहाँ पर क्यों आया हूँ, हमें क्या बनना है और क्यों बनना है। एक सवाल हमेशा अपने जहन में, हमें क्या बनना है, वहां आए वेयर, मैं यहाँ क्यों हूं, क्यों आया हूं यहाँ पर, मैं क्या करने के लिए आया हूं और मैं क्या बनना चाहता हूं। दिस इज योर एम ऑफ लाइफ। आपकी जिंदगी का एक मकसद है। आप अपनी उम्र के उस हिस्से में हैं जो बड़ा इंपॉर्टेंट टाइम है ये। इसको आपने गफलत में नहीं गुजारा। मुझे तो बड़ी हैरत हुई और एक बड़ी मुसरत वाली हैरत हुई कि यहां आपका मोबाइल फोन आपको हफ्ते में एक बार दिया जाता है, वो भी एक घंटे के लिए। आई कांट बिलीव। यहाँ बाप अपने बेटे से मोबाइल फोन लेता है तो बेटा बाप से लड़ पड़ता है। तो आपका ये इदारा कितना डिसिप्लिन इदारा है कि आपसे एक हफ्ते के लिए मोबाइल, हफ्ते में एक बार मोबाइल दिया जाता है। ये क्यों दिया जाता है? क्या आपसे दुश्मनी है? या आप किसी से बात करते हो तो बुरा लगता है? नहीं, आपको आपके मकसद पर उतारा जाता है और आपको उन कामों से रोका जाता है जो काम आपको आपके मकसद से हटा सकते हैं, आपको आपके कॉज से हटा सकते हैं। जबकि कॉज में तो आपको याद हो कि मैं यहां क्यों आया हूं और मुझे क्या बनना है, और वो जो बनना है मुझे क्यों बनना है। मुझे अफसर बनने की ख्वाहिश है या एक बावकार मुसलमान बनकर अल्लाह की रिजा वाला काम करने की मेरी ख्वाहिश है। मेरी ख्वाहिश क्या है, डिजायर्स क्या है मेरे, ये जरूर मेरे स्टूडेंट्स इसको जरूर अपने पेश नजर रखें कि हमारी ख्वाहिश क्या है। अब अफसर बन गए, लेकिन अगर अफसर में करेक्टर अच्छा नहीं हुआ तो प्रॉब्लम, हमें प्रॉब्लम और जिनके अफसर बनेंगे इनको भी प्रॉब्लम। तो करेक्टर का अच्छा होना बहुत जरूरी है, और करेक्टर का अच्छा तभी होगा जब हम अच्छे मुसलमान बनेंगे। अच्छा मुसलमान ही अच्छे करेक्टर का मालिक होता है, इसके अलावा कोई करेक्टर का मालिक होता नहीं है। अच्छे करेक्टर के लिए अच्छा मुसलमान बनना जरूरी है, और अच्छे मुसलमान बनने के लिए इस्लाम की बेसिक तालीमात पर अमल करना जरूरी है। और इस्लाम की बेसिक तालीमात पढ़ेंगे तो हमें अमल करने की तौफीक भी नसीब होगी। जो कॉज है या अपना विजन जो है, वो कभी भी पैसे कमाने पर नहीं रखना चाहिए कि मैं पैसे कमाऊंगा। नहीं, मुझे काबिल बनना है, मुझे अपने काम में मुखलिस बनना है, मुझे अपने काम में इंटेलिजेंट बनना है, मैं अपने काम में स्मार्ट बनना चाहता हूं। पैसा कहीं भी नहीं जाता। जो काबिल नहीं है, जो अहल नहीं है,
जो इसको कहते हैं एलिजिबल नहीं है उसके लिए कुछ भी नहीं है, नथिंग। वो अपनी जिंदगी और अपनी उम्र जाया कर देता है। और आपने अपनी उम्र जाया नहीं करनी, आपके पास आगे बढ़ने के लिए मौके मौके बहुत है। अगर आप बढ़ेंगे तो काम होगा, वरना यहीं रहेंगे तो कुछ भी नहीं होगा। वो आपका ना खूबसूरत सा एक शेर है ना, ना तू जमीन के लिए है ना आसमां के लिए, जहां है तेरे लिए तू नहीं जहां के लिए। फिर लिखते हैं, निगाह बुलंद सुकल दी नवाज जान पुरसोज, यही है रखते सफर मीरे कारवां के लिए। क्या चीजें हैं? निगाह बुलंद, अपनी नजर किसी बड़े टारगेट पर रखे, और यकीन माने सबसे बड़ा नगाह रखने का जो मकाम है वो अल्लाह पाक की रिजा हासिल करना है, रसूल पाक की रिजा हासिल करना है, खुद को एक नेक अच्छा सच्चा मुसलमान बनाना है, और ऐसा बनाना है कि मैं अपनी हर जिम्मेदारी के साथ वफादारी निभाऊंगा। जिम्मेदारी के साथ वफादारी, इसको कहीं लिख कर रख लीजिएगा मेरे स्टूडेंट्स, जिम्मेदारी के साथ वफादारी। अगर जिम्मेदारी के साथ वफादारी नहीं है तो आपकी जिम्मेदारी से ना आपको फायदा होगा ना किसी कौम को फायदा होगा। और ये लिखे कि मेरी जिम्मेदारी के साथ वफादारी है क्या, और मैं वो जिम्मेदार बन क्यों रहा हूं, मेरा मकसद क्या है, मेरा कौस क्या है। क्या खूब शेर है, उकाबी रूह जब बेदार होती है जवानों में। उकाबी रूह, आप देखिए शाहीन, उकाब, बास, इन परिंदों को किस तरह खूबसूरती के साथ बयान किया जाता है। आखिर कबूतर की मिसाल क्यों नहीं दी जाती, चिड़िया की मिसाल क्यों नहीं दी जाती, कौवे की मिसाल क्यों नहीं दी जाती, जंगल में खरगोश और चूहे की मिसाल क्यों नहीं दी जाती, शेर की मिसाल क्यों दी जाती है, टाइगर की मिसालें क्यों दी जाती है, इनकी जिंदगी का जायजा लें। शाहीन की मिसाल क्यों दी जाती है, इनके अंदाज और जिंदगी का जायजा लें। सच, कुफार कहते थे कि सरकार सल्लल्लाहु अलैहि वसल्लम सादिक है और अमीन है, अमानत अदा करते हैं और सच फरमाते हैं। हम जिनकी सीरत पर आज बयान सुन रहे हैं उनकी सीरत को पढ़ना बहुत जरूरी है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की जब वो सीरत को पढ़ते हैं वहां से हमें हौसला मिलता है, हमें बर्दाश्त मिलता है, हमें हिम्मत मिलती है। और इसमें आप पढ़ें शाब अबी तालिब का एक वाकिया है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का 3 साल 3 ईयर बायकॉट किया गया, कुफार मक्का ने किया था, और आपके पास किसी किस्म की खाने पीने की अशिया नहीं पहुंचाई जा रही थी, ना आपसे मुलाकात की। चंद साहबा कराम और साहबिया साथ थे, शाब अबी तालिब उसको कहते हैं, वो इस पूरे वाकये को सीरत की किताबों में बायोग्राफी आप पढ़ेंगे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की आपको मिल जाएगी, माशाल्लाह छोटी छोटी किताबें आपको इंशाल्लाह हमारे इस्लाम में बता देंगे। वो पढ़े 3 साल तक रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने जिस तरह सब्र किया, बर्दाश्त किया, परेशानी मुसीबत आजमाइशों पर कैसे सब्र किया जाता है, कैसे बर्दाश्त किया जाता है, कैसे टॉलरेंस रखा जाता है, कैसे दरगुजर किया जाता है, ये नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की हमें सीरत में मिलता है। इसी तरह अपने किरदार को किस तरह सादगी के साथ और पाक दामनी के साथ गुजारा जाता है। एक ब्लैक स्पॉट लगता है मेरे स्टूडेंट्स, एक ब्लैक स्पॉट लगता है जिंदगी में, जिंदगी भर इंसान तरक्की नहीं कर पाता। खुद को हर तरह के ब्लैक स्पॉट से बचाइए, बदकारी, बददियानती, गालम गलोच, मिस डिसिप्लिन का अंदाज, बुराई का अंदाज, कि कोई कहे यार ये लड़का सही नहीं है, यार नहीं नहीं ये इसको नहीं लो, इसको नहीं, ये लड़का सही नहीं है, ये बदतमीज है, ना ना इट्स नॉट ओके, इट्स नॉट ओके, नो 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 इसको नहीं ले। आप किसी भी जगह जाने में आप मैरिट पर आ जाओ, समझ रहे, मैरिट पर आ जाए, आपके बारे में ज्यादा सोचना ना पड़े कि इसको लेना या नहीं लेना। और वो नमाज इबादत अल्लाह पाक को राजी करने की आदत, ये हमें अच्छा और नेक बनाएगी, और रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की सीरत हमें अच्छा और नेक बनाएगी। फिर रसूल अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम के सहाबा कराम को पढ़ेंगे वो आपस में कैसे रहते थे। आप इस वक्त मोर देन 400 स्टूडेंट्स एक जगह पर रहते हैं, पढ़ते हैं, आपको आपस में मोहब्बत और प्यार के साथ कैसे रहना है, एक दूसरे के लिए कुर्बानी कैसे देनी है, अगर एक मेरा भाई तकलीफ में है तो उसकी तकलीफ को मैं कैसे दूर करूंगा, ये सब हमको सीरत से मिलता है। सीरत पाक सल्लल्लाहु तआला अलैहि वसल्लम, सहाबा किराम की सीरत से हमें ये वाकयात मिलते हैं। कुर्बानी देना, अब खाना खा रहे हैं, एक साथ बैठे हैं मैच के अंदर खाना खा रहे हैं, अब वो आलू मेरा, ये बोटी मेरी, ये चावल तेरे, सारा खाना मेरा, ये खाना तेरा, ये ठंडा खाना तेरा और गर्म खाना मेरा। अब ये जो तेरा मेरा हम करेंगे तो हम तरक्की कब करेंगे, अच्छा आपका कम अच्छा मेरा। आप आराम से रहे, मैं थोड़ी तकलीफ से रह जाऊंगा। जब आप इस तरह रहेंगे ना तो लोगों के दिलों में आपकी मोहब्बत पैदा होगी, आपकी इज्जत पैदा होगी, लोग आपसे प्यार करना सीखेंगे और आप बहुत तरक्की करेंगे। और ये हमें सरकार सल्लल्लाहु अलैहि वसल्लम की सीरत हमें इस बात का दर्श देती है कि हम लोगों के साथ अच्छे अंदाज से मिले, अच्छा बर्ताव करें। अल्लाह करीम हम सबको अमल करने की तौफीक अता फरमाए, और अल्लाह करे कि हम नमाजों की पाबंदी करें, सच बोलें, और इस्लाम ने जो हमें डिसिप्लिन सिखाया, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो हमारी तरबियत फरमाई है, उसके मुताबिक अपनी ज़िंदगी गुजारने की अल्लाह पाक तौफीक अता फरमाए। आमीन। बिजाए खातिमी नबीयीन सल्लल्लाहु तआला अलैहि वसल्लम, सल्लु अलल हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
Mubarak for you is my prayer. May you keep ascending success share. Mubarak for you is my prayer. May you keep ascending success share.